यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा आज पनि सरकारी पक्षको बहस जारी। आज धान दिवस मनाइयो। धान हुने क्षेत्रफल मध्ये देशभरमा करिब 27% रोपाई सम्पन्न। नेपालमा आज थप 2636 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। संक्रमित 20 जनाको मृत्यु। 4348 जना संक्रमण मुक्त। संक्रमण मुक्त हुने दर 93% पुगेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। र भारतमा कोरोना भाइरस मुक्त हुने दर 96.87% पुग्यो। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा आज पनि सरकारी पक्षको बहस जारी रह्यो। संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सरकारी पक्षबाट बहस गर्नुहुँदै नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेले प्रतिनिधि सभा पुनर्स्थापनापछि झन समस्या हुने तर्क गर्नुभयो। नायब महान्यायाधिवक्ता पाण्डेले विगतमा संसद पुनर्स्थापना भएपछि राजनैतिक अवस्था झन बिग्रिएको भन्दै अहिले पुनर्स्थापना भए झन ठूलो समस्या आउने तर्क गर्नु न्यायाधीश ईश्वर खतिवडाले अदालतकै कारण राजनैतिक अस्थिरता भएको हो भन्ने प्रश्नमा नायब महान्यायाधिवक्ता पाण्डेले अदालत पनि राजनैतिक अस्थिरताको कारण भएको जवाफ दिनुभयो। नेपालमा आज थप 2636 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 7259 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1728 जना तथा 4489 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 908 जना गरी जम्मा 2636 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट गएको 24 घण्टामा 4348 जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्। यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म 5,92,535 जना संक्रमण मुक्त भएका छन्। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर 93% रहेको मन्त्रालयले जनाएको छ। देशभरि आज कोरोना संक्रमणबाट 20 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 9071 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कैलालीमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले असार 22 गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो। कोरोना संक्रमण दरमा कमी आएसँगै जनजीवनलाई क्रमशः सामान्य बनाउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउन निषेधाज्ञा केही खुकुलो पारिएको उहाँले बताउनुभयो। यसै गरी बैतडी जिल्लामा आज 5 पटक निषेधाज्ञा थप गरिएको छ। प्रमुख जिल्लाधिकारी राजेन्द्र देव पाण्डेले यही असार मसान्तसम्म कायम रहने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो। कोरोना भाइरसको संक्रमण दर घटेको भए पनि जोखिम कायमै रहेकाले केही खुकुलो गर्दै असार 31 गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो। चौथो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति 12 बजेपछि सकिँदैछ। दुई महिनापछि काठमाण्डु उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ। वैशाख 16 गतेदेखि नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो। काठमाण्डु उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आजदेखि जोर बिजोर प्रणालीमा 25 सीट क्षमता भन्दा बढ़ीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो। निर्णय बमोजिम आज उपत्यकामा बिजोर नम्बरका सवारी चालन भएसँगै चहल पहल बढ़ेको छ। निषेधाज्ञा जारी भएसँगै उपत्यका बाहिर गएका यातायात मजदूरका कारण सबै यातायात भने चल्न सकेका छैनन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने 25 भन्दा बढ़ी सीट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड़ बढ़ेर कोरोना संक्रमण बढ़ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ। मानो रोपेर मुरी फलाउने दिनका रूपमा किसानहरूले आज असार 15 मनाएका छन्। आजका दिन किसानहरूले खेतमा रोपाई सकेर दही चिउरा खाने प्रचलन छ। आजै धान दिवस पनि मनाइएको छ। धान रोपाई हुने क्षेत्रफल मध्ये आजसम्म देशभर करिब 27% वर्षे धान रोपाई सम्पन्न भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार 15 देशभर 27.12% क्षेत्रफलमा वर्षे धान रोपाई सम्पन्न भएको हो। सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढ़ी धान रोपाई भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। गत वर्ष असार 15 गतेसम्म सातै प्रदेशमा 35.48% धान रोपाई सकिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले निशुल्क कानूनी सहायता विस्तार र न्यायिक समितिको क्षमता अभिवृद्धिमा जोड़ दिएको बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो छ महिने कार्यकालमा भएका काम कार्यवाहीबारे जानकारी दिनुहुँदै मन्त्री श्रेष्ठले निशुल्क कानूनी सहायता 47 जिल्लाबाट 77 जिल्लामा विस्तार गरिएको बताउनुभयो। उहाँले यस अवधिमा स्थानीय तहको क्षमता अभिवृद्धि, सबै प्रदेशसंघको समन्वयमा बजेट व्यवस्था र स्थानीय तहको न्यायिक समितिमा कानून अधिकृतको व्यवस्था गर्ने नीतिगत निर्णय लिइएको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले स्थानीय तहको न्यायिक समितिको क्षमता अभिवृद्धि, निशुल्क कानूनी सहायता र छुवाछुत तथा विभेद विरूद्धको कार्यक्रमलाई बजेट व्यवस्था गर्न पहल भइरहेको पनि जानकारी दिनुभयो।
यो एकदमै राज्यको प्राथमिकता क्षेत्रमा पर्छ, मौलिक अधिकारभित्र पर्छ, त्यसै कारणले यसलाई कन्टिन्युटी गर्नको लागि प्रोजेक्ट बैंकमा लगाउनुपर्छ भनेर निशुल्क कानूनी सहायताको कुरा होस्, त्यसपछि हामीले छुवाछुत सम्बन्धी होस्, त्यसपछि न्यायिक समितिका कुराहरूलाई चाहिँ प्रोजेक्ट बैंकमा राख्ने भनेर चाहिँ योजना आयोगमा हामीले सबै डकुमेन्टहरू बुझाएर त्यसलाई प्रोजेक्ट बैंकमा त्यो पर्ने क्रममा छ।
मन्त्रालयले छ महिनाको अवधिमा मौलिक हक सम्बन्धी 14 नियमावली मध्ये 13 निर्माण गरी कार्यान्वयनमा ल्याएको, 18 नियमावलीको मस्यौदा गरेको, 6 विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको र 18 अध्यादेश जारी भएको जानकारी दिएको छ। राष्ट्रिय गौरवको मध्यपहाड़ी राजमार्गमा पर्ने 86 पुलको निर्माण सम्पन्न भएको छ। डिजाइन अनुसार जम्मा 129 पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाड़ी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। आगामी 2 निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै 21 पुलको ठेक्का सम्झौता हुन बाँकी रहेको निर्देशनालयका प्रमुख अर्जुन अर्यालले बताउनुभयो। पूर्व पश्चिम महेन्द्र राजमार्ग, हुलाकी राजमार्गपछि पूर्वदेखि पश्चिम जोड्ने तेस्रो राजमार्गका रूपमा यो राजमार्ग रहेको छ। संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ। शान्ति सैनिक खटाएर योगदान पुर्याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो। विश्वभरका द्वन्दरत मुलुकका 12 शान्ति मिशनमा 5,154 जना अहिले नेपाली शान्ति सैनिक परिचालित छन्। विश्वका 122 राष्ट्रले राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन्। सन् 1958 लेबनानबाट विश्व शान्ति स्थापना कार्यमा सैनिक पठाउन शुरू गरिएको हो। विश्व शान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पुर्याए बापत 63 वर्षको अवधिमा नेपाली सेनाले 1,35,343 स्थान शान्ति पदक प्राप्त गरिसकेको छ। मिलनसार र उत्कृष्ट ढंगबाट जिम्मेवारी पूरा गरेकै कारण संयुक्त राष्ट्र संघ र द्वन्दग्रस्त मुलुकका नागरिकको पहिलो रोजाईमा नेपाली सेना पर्दै आएको छ। कोरोना महामारीका कारण पटक पटक लकडाउन र निषेधाज्ञा हुन थालेको 15 महिना पूरा भइसकेको छ। लकडाउन तथा निषेधाज्ञाका कारण विद्यालय तहको पठन पाठनदेखि विभिन्न विषयमा हुने तालिम एवं प्रशिक्षणका लागि आधुनिक प्रविधि अर्थात भर्चुअल माध्यमको प्रयोग पनि निकै बढ़ेको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
अनलाइन तथा विद्युतीय माध्यमबाट गरिने पठन पाठन एवं तालिमहरू हाम्रा लागि नौलो प्रयास हो, तर विश्वलाई नै प्रविधिले एकै ठाउँमा ल्याएर साँगुरो बनाइरहेको अवस्थामा आधुनिक प्रविधिको प्रयोग गर्दै अगाडि बढ़नुको विकल्प भने देखिँदैन। कोरोना महामारीका कारण विश्व नै आक्रान्त भइरहेको अवस्थामा परिवारका सदस्य, छरछिमेक, आफन्त समेत एकै ठाउँमा जमघट भएर भेटघाट गर्ने अवस्था छैन। तर पनि हामी एक अर्कासँग टाढा रहन सक्दैनौ, त्यसैले पनि अहिले आधुनिक प्रविधि भेटघाटको दरिलो माध्यम बनेको छ। यो सँगै मानिसलाई र सिकाउने कुरामा पनि प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ। यसबीचमा विभिन्न विषय तथा क्षेत्रका प्रशिक्षणहरू आधुनिक प्रविधिका माध्यमबाट तीव्र रूपमा सञ्चालन भइरहेका छन्। बैठक तथा छलफलका लागि उपयोग हुने जूम, भूव, माइक्रोसफ्ट टिम्स, भाइबर, म्यासेन्जर लगायत विविध सफ्टवेयरका माध्यमबाट सिप विकास, दैनिक आनी बानी व्यवस्थापनका साथै उत्प्रेरणात्मक तालिम दिने कामहरू समेत भइरहेको बताउनुहुन्छ। आधुनिक प्रविधि मार्फत प्रशिक्षण दिँदै आउनुभएका एकजना प्रशिक्षक मुक्तिनाथ गैरे
चुनौतीपूर्ण छ यो, मेहनत धेरै गर्नुपर्छ। अनलाइनमा बस्नुभएका जो प्रशिक्षार्थी हुनुहुन्छ उहाँहरूलाई साँच्चै म भौतिक रूपमा उपस्थिति छु कि भन्ने हिसाबले प्रभाव पार्नुपर्ने हुन्छ। प्रशिक्षणमा यो फलदायी नै देखिएको छ।
यसरी विद्युतीय माध्यमबाट सञ्चालन गरिएको तालिममा प्रशिक्षार्थीहरूको प्रतिक्रिया निकै सकारात्मक रहेको र उनीहरू तालिममा आकर्षित समेत देखिएका छन्। बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रशिक्षणको विकास फरक शैलीमा अगाडि बढेको छ। यस्ता तालिमहरूले नेपालीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुहुन्छ। अर्का प्रशिक्षक राजा बाबु शाह,
हरेक पार्टिसिपेन्टको लाइफमा भ्यालु एडिसन भएको छ, उहाँहरूले एकदमै बढी मन पराउनु भएको छ। प्यारेन्टिङको सेक्टरमा होस्, छोराछोरीको उज्जवल भविष्यको लागि होस्, श्रीमान श्रीमतीको सम्बन्धमा एउटा बेटर जोनमा जाने कुरालाई लिएर होस्, त्यो सबै जोनमा उहाँले एउटा राम्रो फिल गर्नुभएको छ, राम्रो सुधार पाउनु भएको छ। प्रत्येक नेपालीको जीवनमा धेरै ठूलो सकारात्मक परिवर्तन ल्याउँदैछ।
कोरोनाका कारण हामीले ठूलो क्षति बेहोरिरहेका छौं। यसबाट हजारौं मानिसको ज्यान गएको छ, लाखौं संक्रमित छन् भने मुलुकको अर्थतन्त्र समेत खस्केको छ। यी विभिन्न नकारात्मक कुराहरूका बावजुद पनि हामीले कोरोनाबाट सिकेको सकारात्मक पक्ष के त भनेर खोजियो भने विश्वमा विकास भइरहेको नयाँ नयाँ प्रविधिको प्रयोगमा नेपाल समेत जोडिन सकेको छ। यसरी आधुनिक प्रविधिको प्रयोग गरेर अध्यात्मदेखि योग हुँदै विज्ञान प्रविधि सम्मका विषयमा प्रशिक्षण दिन आफूलाई भ्याइ नभ्याइ भएको अनुभव सुनाउनुहुन्छ हिन्दू विद्यापीठ शान्ति सेवा आश्रम गुरूकुल आदिका प्रमुख डाक्टर चिन्तामणि योगी।
कोरोनाले हामीलाई शिक्षा दिएको छ, त्यो शिक्षा भनेको के, ग्लोबल नेटवर्किङ गर, आफ्नो सिपको विकास गर, यो ढोका खुल्दैन भने त्यो झ्याललाई पनि ढोकाको रूपमा प्रयोग गर्न सकिन्छ कि, यो सृजनशीलता चाहियो, यसरी जब जान सकिन्छ भने टेक्नोलोजीको माध्यमबाट हामी अगाडि किन नबढ्ने।
परम्परागत सिकाइ प्रणालीमा आधुनिकता ल्याउन र विश्वमा विकास भइरहेका प्रविधिको प्रयोग गरी विभिन्न सिप विकास र व्यक्तित्व विकासमा कोरोना कहरले नयाँ पाठ भने पक्कै सिकाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। बागमती प्रदेश सभाको आगामी बैठक यही असार 17 गते बस्ने भएको छ। सो बैठकमा प्रदेश सरकारद्वारा असार 1 गते प्रस्तुत आगामी आर्थिक वर्ष 2078-79 विनियोजित बजेट, राजस्व र आय व्ययमाथि छलफल हुने प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठले बताउनुभयो। वर्षाको ग्रामीण क्षेत्रमा आज बिहान वर्षासँगै परेको चट्याङ लागेर 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर रहेको छ। चट्याङ लागेर जिल्लाको सखुवा प्रसौनी गाउँपालिका 4 निवासी 55-वर्षीय रघुवीर यादव, पटेरुवा सुगौली गाउँपालिका 1 निवासी 26-वर्षीय रसुल्ला गदी र पर्साको जीरा भवानी गाउँपालिका 3 निवासी 50-वर्षीय अस्तुर्नी देवी थरूनीको मृत्यु भएको प्रहरीले जनाएको छ। कैलालीको टीकापुर स्थित सत्ती र कैलाली भन्सार कार्यालयले चालू आर्थिक वर्षको अहिलेसम्ममा लक्ष्यभन्दा बढ़ी राजस्व उठाउन सफल भएका छन्। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको टीकापुर स्थित सत्ती भन्सार कार्यालय चालू आर्थिक वर्षको 1 महिना बाँकी हुँदै आर्थिक वर्षको लक्ष्य भन्दा बढ़ी राजस्व उठाउन सफल भएको छ। खकरोला भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरूमा 6 करोड़ 7 लाख र पछि बढ़ाएर 14 करोड़ 23 लाख रूपियाँ राजस्व उठाउनु पर्ने वार्षिक लक्ष्य तोकेको थियो। त्यो लक्ष्य जेठ महिनामै पुगिसकेको बताउनुहुन्छ सत्ती भन्सार कार्यालय खकरौलाका प्रमुख विमल कुमार शाह।
सत्ती भन्सार कार्यालय 14 करोड़ 23 लाख थियो, 14 करोड़ 50 लाखको हरारी पुगिसकेको अवस्था थियो।
2 वर्ष अघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्षभरिमा 5 करोड़ 80 लाख 7 हजार रूपियाँ मात्रै राजस्व उठाएको थियो। कोरोना संक्रमणपछि सीमानाका खुल्ला नहुँदा मानिसहरू खुल्ला रूपमा सीमापारी आउजाउ गर्न नसक्दा र पछिल्लो समय खकरुला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजस्व असुलीमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ।
सीमापारी चाहिँ मान्छे फर्मली चाहिँ जान आउन पाइरहेका छैनन्, चाँदको फ्लो भन्सार भएर बढ्यो। अर्को विषय के छ भने अब यहाँ आउने केही र मेटेरियलहरू पनि अहिले यो भन्सारबाट चाहिँ आउन
थालेका छन्। जुन र मेटेरियलको कारणले पनि राजस्वको संकलन सकारात्मक देखिएको छ।
खखरौला भन्सारबाट कपड़ा, मोटर पास र हार्डवेयरका सामान बढ़ी आयात हुने गरेका छन्। यो सँगै भारततर्फको सड़क राम्रो भई नेपाल सरकारले पशु, वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजस्व बढ्ने बताउनुहुन्छ प्रमुख शाह।
यहाँ प्लान्ट्स क्वारेन्टाइन, फूड क्वारेन्टाइनहरू, एनिमल्स क्वारेन्टाइन, यी क्वारेन्टाइनहरू चाहिँ यहाँ नजिकमा भइदियो भने अझ यताबाट चाहिँ के छ भने कृषिजन्य उत्पादनहरू चाहिँ यहाँबाट भित्रिन सक्थ्यो, त्यसले पनि राजस्वमा चाहिँ राम्रो प्रभाव पर्न सक्थ्यो।
कैलाली भन्सार कार्यालयले पनि जेठ मसान्तसम्म लक्ष्यको 99% राजस्व उठाइसकेको छ। भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा 8,21,73,71,000 रुपियाँ राजस्व उठाउनु पर्ने लक्ष्य तोकेको थियो। जेठ मसान्तसम्म 8,14,81,00,000 अर्थात लक्ष्यको 99% राजस्व असुली भइसकेको बताउनुहुन्छ कैलाली भन्सार कार्यालयका भन्सार अधिकारी अम्बिका केसी।
यो वर्षको आर्थिक लक्ष्य भनेको 8,21,73,71,000 हो, त्यसमा चाहिँ हामीले 8,14,81,00,000 चाहिँ असुली गरिसकेको अवस्था छ। पर्सेन्टेजमा भन्ने हो भने 99% हाम्रो असुली भइसकेको अवस्था छ।
सरकारले सिमानाकामा रहेका राजस्व कार्यालयलाई व्यवस्थित गरे भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजस्व संकलनमा अझै वृद्धि हुने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
बाजुराको मुख्य राजमार्ग साफे मार्तडी सड़क खण्ड दुई सातादेखि अवरूद्ध बनेपछि स्थानीयलाई आवत जावतमा शास्ति भएको छ। गत हप्ता आएको अविरल वर्षाका कारण सड़क खण्डको बार्जुगाड, सेरा, बल्दे, अम्कोट, दवारी लगायतका विभिन्न ठाउँमा पहिरो खसेपछि अवरूद्ध बनेको हो। हरेक वर्ष वर्षायाममा अवरूद्ध हुँदै आएको साफे मार्तडी सड़क खण्ड यसपालि भने जेठ महिनाबाटै पटक पटक अवरूद्ध हुँदै आएको छ। सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको अग्निसाइर कृष्ण सवरण गाउँपालिका 6 महुली बजार बस्ने 35 वर्षीय जहादा खातुनको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। भारतमा कोरोना संक्रमितको संख्यामा अहिले अत्यधिक कमी आएको छ। गत 24 घण्टामा भारतमा 37,566 थप व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। यो संख्या विगत 102 दिन यताकै सबैभन्दा कम हो। भारतमा कोरोना संक्रमितको कुल संख्या 3,03,16,897 पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। करिब 70 दिनपछि भारतमा गत 2 दिन यतादेखि 1,000 भन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन्। गत अप्रेल 14 भारतमा एकै दिन कोरोना संक्रमणबाट 1,000 भन्दा बढ़ीको मृत्यु भएको थियो। भारतमा कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या 3,97,637 पुगेको छ। भारतमा हालसम्म 2,93,66,601 व्यक्ति कोरोना मुक्त भएका छन्। त्यहाँ कोरोना भाइरस मुक्त हुनेको दर 96.87% रहेको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमितको संख्या 18,14,00,000 नागेको छ भने 39,29,829 जनाको मृत्यु भएको छ। खोप उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी भारतको सेरम इन्स्टिच्यूटले आफूले उत्पादन गरेको COVID-19 विरूद्धको कोविशील्ड खोपलाई आपतकालीन प्रयोगको अनुमति दिन आग्रह गरेको छ। युरोपेली संघ आबद्ध राष्ट्रहरूमा भ्रमण गर्न कोविशील्ड खोप लगाएकाहरू योग्य नहुने समाचार आएपछि सेरम इन्स्टिच्यूटले सो खोपलाई मान्यता दिन आग्रह गरेको हो। आगामी जुलाईदेखि युरोपेली संघले खोप लगाएकाहरूलाई प्रमाणपत्र दिने र त्यसमा कोविशील्ड नपर्ने भएपछि यस्तो आग्रह हो। युरोपेली संघले आधिकारिकता दिएको एस्ट्राजेनेका खोपकै भारतीय संस्करण कोविशील्ड हो। संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदले अफ्रिकी मूलका मानिसमाथि भइरहेको विश्वव्यापी भेदभाव हटाउन विद्यमान सबै ऐन कानूनमा संशोधन गर्नुपर्ने आवश्यकता औल्याएको छ। परिषदले जारी गरेको नयाँ प्रतिवेदनले विश्व समुदायले त्यसतर्फ ठोस कदम चाल्न र शिक्षा क्षेत्रको सुधारमा विशेष ध्यान दिन जोड़ दिएको छ। प्रतिवेदनले बेलायत, बेल्जियम, फ्रान्स, क्यानाडा, ब्राजिल र कोलम्बिया सहित 60 राष्ट्रमा अफ्रिकी मूलका मानिसमाथि विभेद देखिएको औल्याएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
कृषि तथा पशुपन्छी विकास मन्त्री बसन्त कुमार नेमाङले खाद्य तथा पोषण सुरक्षाका लागि धान चामलको अति नै महत्व रहेकोले यसको प्रवर्धन गर्नु जरूरी रहेको बताउनु भएको छ। 18 धान दिवस तथा रोपाई महोत्सव कार्यक्रमको सन्दर्भमा आधुनिक मेसिन र परम्परागत रूपमा धान रोपेर धान दिवसको औपचारिक शुभारम्भ गर्नुहुँदै मन्त्री नेमाङले अनुसन्धान, यान्त्रिकीकरण र आधुनिकीकरणको माध्यमबाट धानको उत्पादकत्व वृद्धि गर्नतर्फ सम्बन्धित निकायहरूको ध्यान आकर्षण गराउनुभयो। धानको उत्पादन, बजारीकरण र भण्डारण व्यवस्थित गर्ने गरी सरकारले नीतिगत व्यवस्था गर्दै समय सापेक्ष सुधार गर्दै अघि बढ्नु आवश्यक भएकोमा पनि मन्त्री नेवाङले जोड़ दिनुभयो। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डाक्टर योगेन्द्र कुमार कार्कीले किसानको घर दैलोमा अनुसन्धान पुर्याउन नसके धानको उत्पादन बढ़ाउन चुनौती हुने उल्लेख गर्नुभयो। नेपालमा खेती हुने कुल जमीनको 47% धान खेती हुन्छ। कुल 14,73,000 हेक्टर क्षेत्रफलमा 56,21,000 मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ। मुलुकमा अहिले 1,16,00,000 मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ। नेपालमा 96,00,000 मेट्रिक टन खाद्यान्न भयो भने सबै नागरिकलाई पुग्छ, तर वार्षिक 40 अर्बको चामल आयात हुने गरेको छ। स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणको परीक्षणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ। 76 मेगावाटका 6 युनिट रहेको 456 मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट 21 असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन शुरू गर्ने तालिका तय गरिएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष हितेन्द्र देव साक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया सहितको टोलीले आइतबार र सोमबार आयोजन स्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारदेखि विद्युत उत्पादनको तालिका तय गरेको हो। टोलीले विद्युत गृहमा भइरहेको उपकरणको परीक्षण, बाँध स्थल रामेछापको खिम्तीमा निर्माणाधीन 220 क्षमताको न्यू खिम्ती सब स्टेशन लगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरूसँग छलफल गरेको थियो। आयोजनाबाट उत्पादित विद्युत गोंगर खिम्ती ढल्केबर 220 केवी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ। नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई संचित नाफाबाट 1% थप प्रतिफल दिने भएको छ। अवकाश कोष व्यवस्था अनुसार 2077 मसान्तसम्मका सहभागीहरूको मौजदात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो। यस प्रयोजनका लागि कोषले करिब 1,03,00,000,000 रुपियाँ बराबर सहभागीहरूलाई वितरण गर्ने तयारी गरेको कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिनुभयो। नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक मंगलबार ओह्रालो लागे पनि बजारमा लघु वित्त उपसमूहका कम्पनीमा लगानीकर्ताहरूको आकर्षण देखिएको छ। मंगलबार बजारमा तीव्र उतार चढ़ाव भई अधिकांश उपसमूहको शेयर मूल्य घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार लघु वित्त उपसमूहको शेयर 26.4 बिन्दुले बढ़ेको छ। यस दिन नेप्से परिसूचक भने 47.49 बिन्दुले घटेर 2,828 बिन्दुमा झरेको छ। मंगलबार विभिन्न 223 कम्पनीहरूका 1,40,44,381 शेयरहरू 6,72,63,61,869 रुपियाँमा किनबेच भएका छन्।
अब खेल समाचार अजय बमबाट।
फुटबल एकेडेमी सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ एन्फा, संकटा क्लब र नेक्सिस स्कूल बीच सम्झौता भएको छ। एन्फा कम्प्लेक्स सातौं बाटोमा मंगलबार एन्फा ए डिभिजन क्लब संकटा र नेक्सिस बीच त्रिपक्षीय सम्झौता भएको हो। एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र शिखराकार र नेक्सिस स्कूलका प्रिन्सिपल आरबी कटवाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता सँगै नेक्सिस संकटा युथ फुटबल एकेडेमी सञ्चालनमा आउने भएको छ। एकेडेमीमा संकटा क्लबका 7 र नेक्सिस स्कूलका 7 युवा खेलाड़ी रहनेछन्। 14 खेलाड़ीले संकटा क्लबको मैदानमा प्रशिक्षण गर्नेछन् भने नेक्सिस स्कूलले पढ़ाईका लागि छात्रवृत्ति प्रदान गर्नेछ। दोस्रो वर्षबाट कुल 21 खेलाड़ी मध्ये संकटाले 14 खेलाड़ी उपलब्ध गराउने एन्फाले जनाएको छ। यससँगै संकटा क्लब एकेडेमी सञ्चालन गर्ने विभागीय क्लब बाहिरको पहिलो क्लब बनेको छ। यसअघि नै त्रिभुवन आर्मी क्लब, एफएफ र पुलिस क्लबले एकेडेमी सञ्चालन गरिसकेको छ। एसियाली फुटबल महासंघ एएफसीको कार्यक्रम अनुसार संकटाले एकेडेमी सञ्चालनमा ल्याउन लागेको हो। एएफसी लाइसेन्स प्राप्त गर्न क्लबले एकेडेमी अनिवार्य सञ्चालन गर्नुपर्ने नियम बनाएको छ। निरोज मास्केले राष्ट्रिय महिला टीमको व्यवस्थापकबाट राजीनामा दिनुभएको छ। नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्ष रहनुभएकी मास्केले घरायसी कारण देखाउँदै व्यवस्थापकबाट राजीनामा दिनुभएको हो। भलिबल संघले फिलिपिन्स हुन गइरहेको एसियन सिनियर महिला भलिबल च्याम्पियनशीपका लागि मास्केलाई राष्ट्रिय टीमको व्यवस्थापकको जिम्मेवारी दिने निर्णय गरेको थियो। नेपालको महिला टीमले पहिलो पटक एसियन च्याम्पियनशीपमा सहभागिता जनाउँदैछ। प्रतियोगिताको तयारीका लागि भन्दै नेपालले असार 1 गतेबाट बन्द प्रशिक्षण समेत शुरू गरेको छ। प्रारम्भिक रूपमा 27 जना खेलाड़ी प्रशिक्षणमा सामेल छन्। आज युरोकप अन्तर्गत प्री क्वार्टर फाइनलमा अन्तिम 2 खेल हुँदैछन्। पहिलो खेलमा नेपाली समय अनुसार इंग्ल्याण्ड र जर्मनी राति 9:45 प्रतिस्पर्धा गर्नेछन् भने राति 9:15 स्वीडेन र युक्रेन बीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्ड समूह डीको विजेताको रूपमा अन्तिम 16मा प्रवेश गर्दा जर्मनी समूह एफबाट उपविजेताको रूपमा प्रवेश गरेको थियो। समूह चरणमा इंग्ल्याण्डले 2 खेल जित्दा एक खेल बराबरी खेलेको थियो। उता जर्मनी भने एक जित एक हार र एक बराबरी खेल्दै उपविजेता भएको थियो। यसै गरी राति पौने एक बजे स्वीडन र युक्रेन आम्ने सामने हुनेछन्। स्वीडनले समूह ईको विजेता हो भने समूह सीबाट उत्कृष्ट तेस्रो बन्दै युक्रेन अन्तिम सोह्रमा प्रवेश गरेको हो।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही प्राय सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश नम्बर 1-2 बागमती गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाण्डौको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 3.6 मिलिमिटर। पोखराको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 113.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा आज पनि सरकारी पक्षको बहस जारी। आज धान दिवस मनाइयो। धान हुने क्षेत्रफल मध्ये देशभरमा करिब 27% रोपाई सम्पन्न। नेपालमा आज थप 2636 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। संक्रमित 20 जनाको मृत्यु। 4348 जना संक्रमण मुक्त। संक्रमण मुक्त हुने दर 93% पुगेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। र भारतमा कोरोना भाइरस मुक्त हुने दर 96.87% पुग्यो। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।